بسم اللہ کیجیے. جی وعلیکم السلام. جی جناب.
جی سر, جیسے ہمیں پتا ہے کہ ہر چیز ہم جانے والا ہے, ہماری لائف میں وہ چیزیں آتی ہیں تو ہمیں نہیں, مطلب ہمیں نہیں اچھا لگتا ہے, فیلئر ہوتا ہے ہماری لائف میں, تو ہماری لائف کا جنرل ایٹیٹیوڈ فیلئرز کو اینالائز کرنے کے لیے یا ان کو ڈیل کرنے کے لیے کیا ہونا چاہیے کہ وہ فیلئر ہماری اپنی کسی کوتاہی یا کانسیکوینس, مطلب اس کا کانسیکوینس ہے ہماری اپنی کسی کمی یا کوتاہی کا, تو اس کا انالیسز اور اس فیلئر کو اپنی لائف میں آن اے ڈیلی بیسس, جیسے کہ ہمارا جنرل ایٹیٹیوڈ اس چیز کے لیے کیا ہونا چاہیے.
بہت ہی اچھی بات آپ نے دریافت کی. دیکھیں, گروتھ کے لیے ضروری ہے کہ اس چیز کو سمجھے. پہلی چیز یہ سمجھ لیں کہ واٹ ا فیلئر از. دیکھنا, ہم فیلئر کو ڈیفائن کر لیتے ہیں تو پھر ساری بات واضح ہو جائے گی. فیلئر از اے ریزلٹ آف آر ایفرٹس, یس اور نو, یا یوں کہہ لیجئے کہ فیلئر از لیک آف ریزلٹ, لیک آف آر ایفرٹس ریزلٹ. میں کام کرنا چاہتا ہوں, اگر میں اسے نہیں کر پا رہا تو کہاں کمی ہے, کہاں کوتاہی ہے, ظاہر ہے میری ایفرٹس میں, یا میں اپنے پوٹینشلز کو پراپرلی ایگزرٹ نہیں کر رہا. میں نے کیا لفظ استعمال کیا, ایگزرٹ. دیکھیں, ہم اپنے ناکامیوں سے گھبراتے ہیں, ہم کریجیس نہیں ہیں, ہم غلطیوں سے سبق سیکھ کر دوبارہ نہ دہرانے کا عہد نہیں کرتے. اس کو دیکھیں, فرق کریں, آپ رات کو سونے سے پہلے پورے دن کو سکین کریں. یہ ایک ہیبٹ پہلے ہوا کرتی تھی, لوگ ڈائریاں لکھا کرتے تھے. کیا کرتے تھے, سارے دن کی کارکردگی وہ ڈائری کی صورت میں لکھتے تھے, تو ایک طرح کا سارا ڈے لانگ ایکٹیویٹیز ریکال ہو جاتی ہے. ریکالنگ میں آپ کو پتا چلتا ہے کہ آج مجھ سے کہاں کیا غلطی ہوئی, میں فلاں جگہ اس وقت بہت غصے میں آ گیا, وہ مجھ سے سچویشن ہینڈل نہیں ہوئی, آپ نے نوٹ کر لیا. اب آپ اس سچویشن کو اینالائز کرتے ہیں اور سوچتے ہیں کہ اگر اس طرح کی سملر سچویشن دوبارہ کبھی آئے گی تو ہاؤ آئی ول بی ایبل ٹو ہینڈل. دیکھیں, فیلئرز آر ٹو ٹیچ اس ہاؤ ٹو سکسیڈ. واٹ اے کوٹیشن, فیلئرز آر ٹو ٹیچ اس ہاؤ ٹو سکسیڈ. لیکن ہیو وی ایور ٹیکن دیم لائک دیٹ؟ نہیں, ہم تو نے اپنے ضمیر کا ایک کھوڑا بنا کے, ہو یہ کیا ہو گیا, یہ تو نہیں ہونا چاہیے, حزن میں چلے گئے. یہ حزن کی ڈیفینیشن. اللہ کہتا ہے اللہ ان اولیاء اللہ ہے لا خوف علیہم ولا هم یحزنون. وہ حزن نہیں کرتے. حزن کا مطلب ہے کہ وہ اپنی غلطیوں سے سبق سیکھتے ہیں اور اس کو ریپیٹ نہیں کرتے یا نہیں ہونے دیتے, کوشش کرتے. دس از دا کی ورڈ ٹو سکسیڈ. کیا, کہ یو اینالائز یور فیلئر. اور یہ کبھی نہ سوچیں کہ جی یہ غلطی جو ہے یا یہ فیلئر جو ہے یہ تو لکھا ہوا تھا میری قسمت میں. نو نو فیلئر. اللہ نے وعدہ کیا ہوا ہے کہ جب لیس الانسان الا ما سعى, انسان کے لیے ہے ہی کچھ نہیں سوائے اس کے جس کی وہ کوشش کرے. تو فیلئر کا مطلب ہے کہ سم تھنگ واز لیکنگ ان آر ایفرٹ, ہماری کوشش میں کہیں کوتاہی رہ گئی. اب اس کو میں نے آپ کو طریقہ کر دیا کہ رات کو سونے سے پہلے آپ پورے دن کو سکین کریں, غلطیوں کو اینالائز کریں, دیکھیں کہاں آپ سے کون سی سچویشن نہیں ہینڈل ہوئی, کیوں نہیں ہینڈل ہوئی, آپ کا قصور زیادہ تھا یا دوسرے کی بدتمیزی زیادہ تھی. ٹھیک ہے نا, اگر دوسرے کی بدتمیزی زیادہ تھی تو آپ نے اس کو ایگریویٹ ہونے کیوں دیا؟ آپ نے وہ ایبلٹی ہونی چاہیے کہ یو شوڈ ہیو ہینڈلڈ دا سچویشن. لفظ سچویشن فٹ سے ہے, آرام سے بیٹھ کے इसे रिजॉल्व किया जाता। इसका सबसे अच्छा तरीका यह है कि जो भी सिचुएशन हैंडल करनी हो कभी रिएक्ट ना करें, हमेशा उसको रिस्पॉन्ड करने की कोशिश करें। नेवर एवर रिएक्ट टू अ सिचुएशन, क्योंकि रिएक्शन अक्सर आपको कंट्रोल खो देता है। आप मतलब आप कंट्रोल खो देते हैं व्हेन यू आर रिएक्टिंग, लेकिन व्हेन यू आर रिस्पॉन्डिंग यू आर इन फुल कमांड, यू आर इन फुल कंट्रोल ऑफ योर सेल्फ, सो ऑब्वियसली यू आर प्रोन टू हैंडल द सिचुएशन।
एग्जैक्टली,
बात समझ आ गई?
बिल्कुल।
पहले तो ये बात ही भूल गया ना कि फेलियर है, कोई फेलियर नहीं है, मेरी एफर्ट्स के नतीजे हैं। नतायज जो है मेरी किसी भी एफर्ट के वो रिजल्ट कहलाते हैं, अच्छे या बुरे, हर दो सूरतों में।
जी
या नहीं?
जी सर,
जी
समझ आ गई। थैंक यू सर, थैंक यू सो मच।
ऑनर इज माइन जी, अगर आपको समझ आ गई, आई एम फीलिंग ब्लेस्ड कि अल्लाह ने करम किया कि मेरे जरिए बात आपके फैन ने फैन तक पहुंचा दी। जी जनाब अली, नेक्स्ट क्वेश्चन। जी वालेकुम अस्सलाम।
सर मेरा क्वेश्चन है, जब काबा की कंस्ट्रक्शन हुई तो इसके पीछे क्या मकसद था, और जब भी हम परफॉर्म करते हैं तो सिर्फ 7 दफा सर्कुलर में ही क्यों, और किसी और तरीके से क्यों नहीं?
लवली, आई एम अमेज्ड, आई एम रियली अमेज्ड, बैफलिंग वाले किन अमेजमेंट इज देयर। देखे हजरत इब्राहिम क्या दौर जरा जहन में लाए, ये बताया गया कि हजरत इब्राहिम ने तामीर किया, ठीक है, और इसको अल्लाह का घर डिक्लेयर कर दिया। इसमें हिकमत क्या है? आप गौर करें कि हजरत इब्राहिम के वालिद बुत बनाते थे, लोग बुतों की परस्तिश करते थे, उन्होंने बुतों को तोड़ा, उन्होंने बुतों को तोड़कर ये साबित किया कि ये ना हमारी मदद कर सकते हैं ना हमें बचा सकते हैं, ये तो खुद को नहीं बचा सकते तो हमें क्या बचाएंगे। मतलब ये कि कितना लॉजिकली उन्होंने एक बात को साबित किया। अब चूंकि ह्यूमन इंटेलेक्ट जो है, ये जो अकले इंसानी है, ये किसी भी चीज को मुशक्कल देखने की आदत में मुब्तला है, यानी ये जब तक किसी चीज को शक्लो सूरत में ना देख ले ये किसी चीज को बिलीव नहीं करती, ये इसका एक जनरल तरीका है। इसीलिए अक्सरियत जो है वो गैब से इनकार कर देती क्योंकि गैब तो उन्हें नजर नहीं आता। तो हजरत इब्राहिम चूंकि बहुत ही सियाने बंदे थे अल्लाह के, अल्लाह ने उनको अपनी मतलब फैन से नवाजा था, वो अबुल अंबिया के दर्जे पे कैसे पहुंचे? बिकॉज ऑफ द सिंपल लॉजिक, बिकॉज ऑफ द यूज ऑफ सिंपल लॉजिक। वो सिंपल लॉजिक इस्तेमाल करते हुए देखे कहां से कहां पहुंच गए कि उन्होंने अल्लाह से फरमाइश की कि आइंदा नबी मेरी औलाद से पैदा हो। क्या मतलब है? मतलब ये कि ये अल्लाह वाली तर्ज फिक्र उनके जीन्स में उतर गई, तो उन्होंने कहा कि आगे मेरी प्रोजनी जो है वो भी सारे इसी कैरेक्टरिस्टिक को कैरी करने वाले बनाना। अल्लाह ने कहा ओके, गॉड सेड यस, व्हाई नॉट, लेकिन कहा कि मेरा वादा जालिमों के लिए नहीं है। जुल्म का मतलब है जो किसी चीज को असल जगह से हटा देंगे, यानी अगर तुम्हारी औलाद में से कोई बच्चा अपने जहन को अल्लाह से हटा लेगा और लॉजिकल थिंकिंग नहीं करेगा तो आई विल नॉट ब्लेस हिम विद दीज पावर्स, वो जो नबूवत के अलूम हैं उनसे मैं उसको ब्लेस नहीं करूंगा। अब आ जाए आपकी बात पे कि काबा क्यों बना, ये पेशे पसे मंजर अर्ज करने का मतलब क्या था कि आपके जहन में हो जो मैं बात कहने लगा। तो हजरत इब्राहिम ने चाहा कि लोग बुतों को ना पूजें अल्लाह को पूजें, तो उन्होंने सोचा इन खर दिमागों को या ये मादियत प्रस्तों को मैं क्या चीज ऐसी बना के दिखाऊं जिसकी वजह से इनका ध्यान अल्लाह की तरफ जाए। तो उन्होंने ये मैकेनिज्म डिवाइस किया उस वक्त के शऊर के मुताबिक के वेल आई कंस्ट्रक्ट अ हाउस फॉर ऑलमाइटी अल्लाह। हालांकि अल्लाह तो मकान में नहीं रहता, लेकिन लोगों के शऊर को एक वो देने के लिए, एक टारगेट देने के लिए, अब वो उन्होंने एक मकान बनाया, कमरा बनाया, ठीक है। अब उसके बनाने में उनकी जाहिर रूहानी ताकतें भी काम कर रही थी, तो वो एक उन्होंने लोगों को पुकारा के भी कम एंड सरकम एम्बुलेट, इसका तवाफ करो। अब ये तवाफ की सिग्निफिकेंस ये है कि हमारे जहन में होता है कि हम अल्लाह के घर का तवाफ कर रहे हैं, हम अल्लाह के घर का तवाफ कर रहे हैं। इससे क्या होता है, हमारा जहन कहाँ गया, अल्लाह की तरफ। अब इसको एंटी क्लॉकवाइज और सात चक्कर, ये सात का सिग्निफिकेंस ये है कि गोया सात दर्जे हैं शऊर के, ठीक है। अब ये एक दफा सर्कमएम्बुलेट करें तो हो सकता है अब आपका पूरा ध्यान अभी ना जा सका हो, तो वो सात चक्कर इसलिए लगवाए जाते हैं। अब एंटी क्लॉकवाइज का चक्कर ये है कि जब आप एंटी क्लॉकवाइज मूव करते हैं तो आप लास्ट शऊर के ज्यादा करीब हो जाते हैं, क्योंकि शऊर क्लॉकवाइज घूमता है, तो शऊर की निगेशन के लिए वहां पे एक एंटी क्लॉकवाइज मूवमेंट का एहतमाम किया गया। और ये बात जाहिर है कि किसने इंस्पायर की, जाहिर है उन्होंने अल्लाह से कंसल्ट किया कि भी मैं क्या करूं, तो अल्लाह ने कहा इस तरह से मेरे नाम पे घर बना, ठीक है, और उसमें एक पर्टिकुलर पत्थर लगा ताकि उसकी होलीनेस, उसकी ग्लोरिफिकेशन जरा ज्यादा हो जाए, तो कहा जी कि ये जन्नत से लाया हुआ पत्थर मैंने इसमें लगा दिया। सो ये निशानी के तौर पे था कि बेसिकली ना कि आप अपने सरकम एम्बुलेशन को गिन सकें कि कितने, क्योंकि आप लॉस्ट फुल हो जाते हैं जब आप चक्कर लगा रहे होते हैं, तो आपको गिनती भूल जाती है या डायरेक्शन का सेंस नहीं रहता, तो इसलिए वो एक लगा दिया कि वहाँ पे आप काउंट करें, देखें वहाँ एक लकीर लगा के सारे हाजियों को बस, ताकि ये तो आप गिन लेना कि मैं इतनी दफा यहाँ से गुजरा। तो क्लियर होगी बात या नहीं? अब कई लोग जाते हैं, अब्बा कई दफा कहते हैं भी आप हज पे गए या उमरे पे गए, तो क्या उस घर के मालिक को भी देखा, उस घर के मालिक से भी मुलाकात हुई? अब हमारे अदीबों में से एक अदीब हैं मुमताज मुफ्ती, उन्होंने किताब लिखी है लबैक, उसमें उन्होंने इसे कोठा लिख दिया कि कोठे का वाली ऊपर छत पे बैठा मुस्कुरा रहा था, लोगों के लोग अपनी गर्जों के लिए उसका तवाफ कर रहे थे, उसके लिए कोई उसका तवाफ नहीं कर रहा था। वो इतना फसाद मच गया कि इसने ऐसी बात कह दी, बात तो उसने ठीक ही कही थी लेकिन लोगों को बुरी लगी। कई लोगों को ये बुरा लगने का भी सीन सुन लीजिए, बुरा हमें तब लगता है जब हमारे हवास सुकड़े हुए हो, हमारे हवास किसी चीज को या हमारा दिमाग किसी चीज को अगर अकोमोडेट न कर सके तो हमें वो चीज नागवार गुजरती है। तो ये चूंकि हमारा एक वो रिचुअलाइज्ड बन गया है, एक फॉर्म ऑफ वर्शिपिंग, तो लिहाजा इसको बहरहाल मना रहे हैं लोग, सेलिब्रेट कर रहे हैं और इसी तरह जाते हैं, इसी जज्बे से जाते हैं कि हम वहां जाएंगे तो हमें अल्लाह से मुलाकात हो जाएगी। लेकिन बहरहाल ये एक अलहदा बात है कि वो हम सारे किधर चले गए, कहाँ है, बस उसी घर का तवाफ को ही समझते हैं कि यही असल बात है। इस तवाफ के दौरान हमें अल्लाह की मौजूदगी का एहसास होना चाहिए, ठीक हो गया जी? मजीद वेलकम जी, मजीद कोई सवाल? जी वालेकुम अस्सलाम। आप जरा माइक पास कर लें, बहुत आवाज कमजोर है। जी जी
अल्लाह की तरफ नहीं होती, और जब अल्लाह की तरफ होती है तब दुनिया की तरफ नहीं होती।
जी जी,
तो ये दो चीजें किस तरह हो सके?
आप कमरे में बैठे
जी।
कमरे में कितनी चीजें? टेबल लैंप भी है, मेज भी है, कुर्सी भी है, वगैरह वगैरह, ठीक है। अब आप सब चीजों पे आपकी नजर है, कौन सी चीज गलत पड़ी है, जो ही उसका एहसास होता है जाके ठीक कर देते हैं। क्या आप अपना काम नहीं कर रहे? क्या आप ये सवाल जवाब नहीं सुन रहे? सवाल भी कर रहे हैं, जवाब भी आ रहे हैं, जवाब भी समाज फरमा रहे हैं, लेकिन जब आप मेरी बात सुन रहे हैं तो उस वक्त आपको फिक्र है कि मेज कैसी पड़ी है, तो कुर्सी कैसी पड़ी है? नहीं। देखिए, बैलेंस करना है, हमने क्या करना है, दुनिया और आखरत को बैलेंस करना सीखना है। कुरान की जो आयत है, रब्बना आतेना फिर दुनिया हसाना व फिर आखरत हसाना वकेना अज़ाबुन्नार, क्या मतलब हुआ कि अगर दुनिया और आखरत में बैलेंस नहीं है, यानी आपको देखना अल्लाह की तरफ तवज्जो देने का क्या मतलब है कि आप दुनिया से कता ताल्लुक करके अल्लाह की तरफ रुजू करें? जवाब है नो। क्या आप अल्लाह से कता ताल्लुक करके दुनिया की तरफ मतवज्जो रहे? जवाब है नो। असल में अल्लाह को दिल में, जहन में बसा के ये फील करना कि ये सारी चीजें मुझे अल्लाह ने अता की है और मुझे इन्हें इस्तेमाल करके खुश होना, आपके जहन में हो कि मुझे अपनी सलाहियतों का भरपूर इस्तेमाल करना है क्योंकि अल्लाह चाहता है कि मैं इनका इस्तेमाल करूं। लिहाजा जब आप अल्लाह के चाहने के जज्बे से अपनी सलाहियतों का इस्तेमाल कर रहे होंगे, क्या हुआ, आपकी सलाहियतें निखरती चली जाएंगी, आप अल्लाह के मजीद करीब होते चले जाएंगे कि भाई इस बंदे ने तो मेरी अता की हुई सलाहियतों का इतना अच्छा इस्तेमाल किया। अब ये अल्लाह की सलाहियतों का अच्छा इस्तेमाल हसनत है। ये कहा कि दुनिया में मैं बेहतरीन इस्तेमाल कर सकूं सलाहियतों का ताकि मेरी आखरत भी समर जाए, यानी आखरत किसे कहते हैं, चीजों का अंजाम। अगर आप किसी भी काम को अच्छे तरह से परफॉर्म करेंगे तो उसके नतीजे में क्या होगा, के नतीजे में ये होगा कि उसका रिजल्ट अच्छा निकलेगा। ये है रब्बना आतेना फिर दुनिया हसना, हमें दुनिया की हसनत यानी उसका हुस्न, उसे हसीन बनाने का हुनर सिखा ताकि इसका अंजाम अच्छा हो। अब मैं ये इस आयत के बाद आपको ये वाजे हो गया कैसे अल्लाह को जेन में रखते हुए सारे दुनिया के काम करने, जब आपके जहन में आ गया कि भी अल्लाह चाहता है मैं झाड़ू दूं, तो आप झाड़ू को ये समझते हुए देना कि अल्लाह कह रहा है कि तुम झाड़ू दो, इसमें शर्माने की क्या बात है। देखे ना, झाड़ू बनाना, झाड़ू देना, इसका शऊर किसने दिया? अल्लाह ने दिया, और आप अल्लाह ही के दिए हुए काम को खुशी खुशी सर अंजाम दे रहे हैं कि भाई मैं सफाई करूंगी, अच्छा लगेगा। किसको? आपको अच्छा लगेगा, आपको अच्छा लगना, अल्लाह को अच्छा लगेगा, घर साफ होगा। अब हम कहेंगे मैं क्या करूं, हैं? ओ भाई कुछ नहीं करना, जो भी कर रहे हो उसको एंजॉय कर करके करना ही अल्लाह को अच्छा लगता है, बस इतनी सी बात है। अल्लाह ने बाकी जो करवाना होगा वो करवाएगा, जैसे मुझसे जबरदस्ती आपके सवालों के जवाब दिलवा रहा है कि नहीं। अब मैं पूछूं अल्लाह ने से मैं क्या करूं, अल्लाह ने कहा भाई तुझे ये लगा दिया ना, तुझसे सवाल पूछे जाते हैं तू जवाब दे, तो क्या हुआ? अब मेरे जहन में क्या अल्लाह निकल गया? नहीं, अल्लाह तो और ज्यादा दाखिल हो गया जब मेरे जहन में ये बात आ रही है कि भाई ये जवाब मेरे अंदर कौन डाल रहा है, ठीक है ना, आपके जहन में ये सवाल किसने डाला? तो मेरे जहन में जवाब कौन डाल रहे? शाबाश। तो यहाँ पे सब कुछ अल्लाह ही अल्लाह है भाई, यहाँ जो कुछ भी है सब अल्लाह ही अल्लाह है, अल्लाह ही करवा रहा है और अल्लाह ही उसको इंजॉय कर रहा है कि यार मेरी मखलूक कितनी अच्छी तरह मेरी कही हुई बात को या मेरी दी हुई सलाहियत को इस्तेमाल कर रही है। वाजे हो गई बात? चलिए शुक्रिया। इरशाद जी जी,
इसी अभी आपने यहाँ में ये बात की थी, जब सब कुछ अल्लाह अल्लाह तो फिर सर ये ठीक हो रहा है, सिखा चीज खो रहा जा रहा है।
ये सारा निजाम अल्लाह का है, ठीक है। अल्लाह ने चाहा कि मैं जाना जाऊं, मैं पहचाना जाऊं। क्या मतलब है जुमले का? फा अहबाब बेनी कुंतु कंजुन मफीन, फा अहबाब तो अल्लाह ने बड़ी मोहब्बत से ये चाहा कि कोई उसको जानने वाला हो। तो अल्लाह ने आपको मुझे सारे इंसानों को तख्लीक किया, पूरा एक निजाम वजा किया जिसमें फरिश्ते भी आ गए तो जिन्नात भी आ गए और इंसान भी आ गए और उनको ये सलाहियत दी कि वो उसको जान सके, उसके कामों को जान सके, उसकी सिफात को जान सके। अब आप याद करें इसी बात को, वो सूफिया कराम ने कैसे कहा कि तौहीद कौली, तौहीद अफाली, तौहीद सिफाती और तौहीद जाती। यानी हम अल्लाह को पहले तो किसी की बात सुन के ध्यान जाता है कि अल्लाह है, फिर हम उसके किए हुए कामों से उसका खोज लगाते हैं कि यार ये काम तो अल्लाह ही कर सकता है। अब अगर आप गौर करें कि तौहीद अफाली में क्या आ गया, आप खाना पका रहे हैं, आपको ये खाना पकाने का हुनर सीखा आपने, लेकिन ये सीखने की सलाहियत किसने दी? अल्लाह ने। तो अब आप अल्लाह के कामों को, काम आप कर रहे हैं, अल्लाह काम आपसे करवा रहा है, लेकिन क्या हो रहा है कि आपको उसके कामों से उसके होने का एहसास हो रहा है, इसे तौहीद अफाली कहते हैं। अब जब आपका ध्यान जाता है कि कामों को चला कौन रहा है, कैसा निजाम बना हुआ है, जब आपका ध्यान निजाम पे जाता है तो आप देख के हैरान रह जाते हैं कि निजाम सिफात पे चल रहे, हर निजाम की कुछ खूबियां हैं। देखे ना इंसानों के निजाम में कहीं खामियां हैं। अब आप यहाँ का अदालती निजाम देखें, मुल्की निजाम देखें, पुलिस का निजाम देखें, तरह तरह के निजाम हाय मईशत और मुमलिकत के जो इंतजाम के लिए निजाम काम कर रहे हैं। आप एजुकेशन का सिस्टम देख रहे हैं, तो ये सारे सिस्टम को देखते हुए आपको इसकी खूबियां और खामियां नजर आती हैं। इसी तरह जब हमारा जहन इंसानी सिस्टम से आशना होने के बाद अल्लाह के सिस्टम से वाकिफ होता है और उसको इंसानी सिस्टम से कंपेयर करने लगता है, तो वो अल्लाह की सिफात को जानने लगता है। अब मसलन हजरत जलंधर बाब औलिया ने जब ये किताब लौह कलम के आगाज में ही फरमाया तजस्सुस, कि ये अल्लाह की सिफत समदियत का अक्स है। देखे ना इंसान के अंदर जो हर सिफत काम कर रही है, हर सलाहियत काम कर रही है, ये अल्लाह की किसी न किसी सिफत का अक्स है। मसलन देखना, हम कहते हैं देखना क्या, अल्लाह ने मुझे तौफीक दी है देखने की, वरना देख रहा नहीं। जरा गौर करें कि ये अल्लाह की सिफत बसारत का अक्स काम कर रहा है हमारे अंदर। जब हमें ये शऊर होगा कि ये जो मुझे दिख रहा है ये असल में अल्लाह की सिफत बसारत मेरे अंदर मुतहर्रिक है, ये जो मैं बात सुन रही हूँ या सुन रहा हूँ अल्लाह की सिफत समात मेरे अंदर काम कर रही है, तब मैं सुन रहा हूँ। अगर ये काम ना करे तो क्या मैं सुन सकता हूँ? तो जब आपकी तवज्जो देखे ना वो कौली से फेली, फेली से अब सिफाती पे आ गई, अब आप सिफात को समझ रहे हैं। फिर जब आपका जहन मजीद ऊपर उठता है और आप ये सब जान लेते हैं सिफात किसकी हैं, जैसे आपके अंदर जितनी भी सिफात है ये किसकी है, तो आप कहते हैं मेरी, ये मेरी किस क्या है, ये जात है। जब आप अपनी जात तक पहुंच जाते हैं और आप अपनी जात से आशना हो जाते हैं और आपको पता है कि मेरी जात लाशुमार हरकत का मजमुआ है, सारी हरकतें जो मेरा जहन कर रहा है, मेरी मेरा जिस्म कर रहा है, ये सारी हरकतों कतनात मेरी जात करवा रही है, तो फिर आपकी तवज्जो जाती है कि ये सिफात किसकी है, जात की। तो ये अल्लाह की सिफात किसकी है, इसका मतलब अल्लाह एक जात है। जब आप इस तरह से सोचना सीख लेते हैं तो बस इसी का नाम रूहानियत है। ये हरकतों को समझना ही तो रूहानियत है, किसकी, अपनी हरकतों को समझना, फिर उसके पर्दे में जिस तरह से अल्लाह हरकतें करवा रहा है उसको समझना, यही रूहानियत है। यही हजूर हजूर ने क्या इरशाद फरमाया, मन अरफा नफ्सहू, जिसने खुद को जान लिया, पक्का सिर्फ वो अरफा रब्बहू, जान सकते अपने रब को। तो वाजे हो गई बात, जी
सर।
जी वालेकुम सलाम।
सर अभी आपने एक बात कही, जैसे आपने कहा कि हमारे अंदर अल्लाह ताला की सिफात जो है काम कर रही है, अब जैसे नजर का आपने कहा, तो एक हमारे अंदर इंसान के अंदर एक होता है कि जैसे तजस्सुस होता है, क्यूरियोसिटी होती है इंसान के अंदर, तो ये भी फिर अल्लाह की सिफात है, तो अल्लाह को किस चीज का तजस्सुस होता है?
नहीं, अल्लाह की सिफत है मुहीत, अल्लाह का एक सिफत है चीजों का अहाता करना, सारी चीजें अल्लाह के मतलब कम्प्रीहेंशन, देखे ना कम्प्रीहेंड करना, अंग्रेजी में क्या लफ्ज बोला जाता है कम्प्रीहेंड, हाँ जी कॉम्प्रीहेंड करना, यानी किसी चीज को इनकम्पास करना। जब जहन में किसी चीज को इनकम्पास करने की, कम्प्रीहेंड करने की ख्वाहिश जागती है, तो वो असल में एक फॉर्म है अल्लाह की सिफत की। जाहिर अल्लाह की सिर्फ बराए रात तो आप अहाता नहीं कर सकते, आप अहाता करेंगे अल्लाह की सिफत को इस्तेमाल करके। अब जब हम अल्लाह की सिफत को इस्तेमाल करेंगे तो ये जो हरकत होगी इसका नाम तजस्सुस रखा गया। यानी कलंदर बाबौलिया ने इतना क्लियर कर दिया हर चीज को समझना कि ये जो हमारे अंदर क्यूरियोसिटी होती है, ये जो हमारे अंदर इंक्विजिटिवनेस है, ये असल में अल्लाह की सिफत मुहीत का अक्स है। अब देखें एक चीज, मैं बार बार लफ्ज बोलता हूँ अक्स, यानी वो सिफत बराह रास्त मुझ में नहीं है, मेरे अंदर तो उसका एक रिफ्लेक्शन काम कर रहा है। अब आप गौर करें कि अल्लाह की सिफत तखलीक इंसान के अंदर कैसे काम कर रही है, ये खवातीन पे चले बच्चे पैदा करिए तो मर्द के अंदर कैसे काम कर रही है, वो चीजें तखलीक कर रहा है, ये जो उसने टेबल बनाई, ये जो उसने कुर्सी बनाई, ये जो उसने मेज बनाई, तो उसने साइकिल बनाई, तो उसने गाड़ी बनाई, तो उसने जहाज बनाया, तो कंप्यूटर बनाया, तो लैपटॉप बनाया, तो साइबर एज में दाखिल हो गया, ये सब अल्लाह की सिफत तखलीक के रिफ्लेक्शन है। अब वाजे हो गई बात?
जी सर, थैंक यू सो मच,
माय प्लेजर। जी जी वालेकुम सलाम।
सर आपने किताब मुराजा में बताया कि अंबिया रब्बानी का सही है कि वो बातों से राय को तलाश करते हैं, तो सर बातों से राय को तलाश करने से क्या हुआ,
جی یہی تو راز بتایا ہے کہ چھپی ہوئی چیز کو پہلے سمجھو پھر ظاہر پہ آؤ. دیکھیں حکمائے ربانی یعنی ہمارے سائنسدان ہمارے فلسفر ہمارے اسکالرز کی اپروچ کیا ہے, یہ سامنے چیز دیکھتے ہیں پھر اس پہ ریسرچ کرتے ہیں. مثلا پانی دیکھا, اب پانی پہ ریسرچ کرتے کرتے وہ کہاں گئے کہ یہ تو ہائیڈروجن اور آکسیجن سے بنی ہے. اب ہائیڈروجن اور آکسیجن نظر آ رہی تھی ان کو, اب وہ کیا ہوا کہ مظاہر سے غیب کی طرف کا سفر کر رہے ہیں. سائنسدانوں کا ایٹیٹیوڈ کیا ہے, یہ بات یہ پوائنٹ واضح کرنے کے لیے یہ جملہ بتایا حضور قلندر بابا اولیاء نے لوح قلم میں, اور پھر حضور مرشد کریم نے اس کو بار بار استعمال کیا, نظریہ رنگ و نور میں بھی کیا اور کتاب مراقبہ میں بھی کیا. اب اس جملے کا مطلب یہ ہے کہ دیکھنا وہ اپنی تمام تر ڈسکوریز کے باوجود سول کا انکار کیے جا رہے ہیں. غور کریں, اور یہاں قرآن کیا کرتا ہے, آپ کو پہلے یقین دلاتا ہے کہ سول ہے, اور لاجیکلی دلاتا ہے کہ بھی تم زندہ ہو, چل رہے ہو, پھر رہے ہو, کھا رہے ہو, سو رہے ہو, جاگ رہے ہو, یہ سارے کام کر رہے ہو, تو یہ کیسے کر رہے ہو, کیونکہ تمہارے اندر روح ہے. لاجیکل بتایا نا. اب اس لاجک پہ میں روح کو مانوں, میں مان لوں کہ ہاں روح کر رہی ہے, میں کون بول رہا ہوں, میں بول رہا ہوں کہ میری روح بول رہی ہے, شاباش. اسی طرح آپ سن رہی ہیں یا آپ کی روح سن رہی ہے؟ ہاں, اب صفات اللہ کی ہیں لیکن ان کو انرجی کون دے رہا ہے, وہ روح دے رہی ہے. جب ہم نے بلیو کر لیا کہ روح ہے, اور روح کے ایک زون میں سے ہم نیچے مادی زون میں آئے ہیں اور مادی لباس پہنا ہوا ہے, تو آپ کی تھنکنگ اپروچ سیدھی ہو گئی. انبیاء کرام بندوں کی سوچ کو اس طرح سے سیدھا کرتے ہیں, وہ جو ان کی ٹوسٹڈ سوچ ہے اس کو کریکٹ کر دیتے ہیں. آپ غور کریں, کسی نبی میں کسی اسکول میں کبھی پڑھا؟ آپ نے کسی نبی کے بارے میں سنا کہ وہ کسی اسکول جاتے اور وہاں سے وہ یہ علم سیکھ کے آئے؟ اس کا مطلب ہے کہ یہ سارا علم ایک ڈفرنٹ قسم کا علم ہے جو کہ انسانی شعور میں نہیں آتا یا اس کے زون میں نہیں آتا. انبیاء کرام کی تعلیمات آپ پڑھتے ہیں اور ان پہ یونیورسٹیوں میں ریسرچیں کرتے ہیں, لیکن ان کی بات کو اپناتے نہیں. یعنی اب انبیاء کرام کی طرز فکر کیا کہ بھی اللہ ہے, وہاں سے شروع ہوتی, تو غیب اللہ کیا غیب ہے یا نہیں؟ اب وہ بتاتے ہیں کہ اللہ ہے اور وہ الہ بھی ہے, یعنی ہم اسی کے محتاج ہیں. اب آپ کا تھنکنگ پیٹرن کیا بن گیا, اب آپ غیب کی طرف متوجہ ہونے پہ مجبور ہو گئے, کیونکہ آپ مجبور ہیں, آپ نے اس کو الہ مان لیا. اب قرآن نے کیا کہا, الہکم واحد, تمہارا الہ تو ایک ہی ہونا چاہیے, ایک ہی ہے. جب ہم اللہ کو الہ مان لیتے ہیں تو گویا ہم نے کیا کیا, غیب پہ یقین کیا. اب کیا ہوتا ہے کہ ہمارا ذہن فیڈ ہوتا ہے غیب سے, جب غیب سے فیڈ ہوتا ہے تو پھر باہر کی ریسرچز ہمارے سامنے ہیچ ہو جاتی ہیں, کیونکہ ہمیں پتا ہے کہ جب غیب میں ایک چیز موجود ہے اور ہمارے اندر وہ صلاحیت بیدار ہو جائے جو غیب کو دیکھتی ہے, تو پھر کیا ہوتا ہے, جس چیز کو آپ دیکھ لیتے ہیں اس کا مظہر, اس کا اظہار آپ کے سامنے آ جاتا ہے. اسی لیے ان کو وہ حقائق معلوم تھے جو آپ کی سائنس آج 1400 سال بعد کہہ رہی ہے کہ جی ہاں یہ بات تو قرآن میں بھی لکھی ہے. ہم ایسے گھامڑ لوگ ہیں کہ ہم قرآن کو سائنس سے ثابت کرتے ہیں, یہ نہیں سوچتے کہ سائنس کی اماں تو قرآن ہے. کیوں؟ کیونکہ وہ غیب پہ یقین کر کے ایک بات بتا رہا ہے. اب دیکھیں نا, ایک مثال دے دیتا ہوں. اب بچے کی تخلیق کے سارے مراحل قرآن نے بیان کیے. آپ کی سائنس آج بتا رہی ہے, آج سے 700 سال پہلے آپ نے دوران خون کا انکشاف ہوا آپ پہ کہ جی جسم میں خون گردش کرتا ہے اور کرے. وہ رازی اور ابن سینا نے دریافت کیا نا, پھر آپ نے یونیورسٹیوں میں وہاں ویسٹرن یونیورسٹیوں میں یہ پڑھایا جانے لگا تو آپ کو یقین آ گیا, پھر آپ نے بلڈ پریشر بھی ناپنا شروع کر دیا. تو غیب جو ہے اسے جاننے کے بعد مظاہر کو سمجھنا آسان ہو جاتا ہے. اس لیے انبیاء کرام کی طرز فکر کسی بھی دوسری طرز فکر سے بہتر ہے. ٹھیک ہو گیا جی؟
بس یہ اسپیچ ہے 2008 کی, اس میں اللہ تو آپ کو ملا ہوا ہے, اللہ اگر آپ کے اندر نہیں ہوگا تو آپ کب جائیں گے؟
بالکل
اللہ کے پاس آپ کے اندر آپ کو بھوک نہیں لگی ہے, اللہ کے پاس آپ کے اندر نہیں ہوگی تو آپ کے اندر پہلے شعور نہیں آئے. اللہ نے جان ہے ہماری, تو اس کو تھوڑے اور وضاحت کر
دیں. یہ ابھی جو باتیں ہوئی اس میں ساری یہی وضاحت تھی کہ دیکھیں نا, جب ہمارے اندر زندگی اللہ کی صفت حیات, اللہ کی صفت حیات کیا الحی القیوم, وہ ایسا زندہ ہے جس کی حیات کو قیام ہے. اب یہ صفت میرے اندر آپ کے اندر کیا زندگی بن کے نہیں دوڑ رہی؟ ایک بچھو میں بھی یہی صفت کام کر رہی ہے, ایک ہاتھی میں بھی یہی کام کر رہی ہے. غور کریں ہر چیز میں, ہر جاندار میں, چاہے وہ امیبا ہو اس کے اندر صفت الہیہ کام کر رہی ہے. کون سی صفت حیات؟ جب یہ ساری, اسی لیے آپ کو بار بار سلسلے میں یا حی یا قیوم کا کیوں کہا جاتا ہے, تاکہ آپ کو بنیادی صفت الہیہ کا دھیان آئے اور آپ محسوس کریں. اب ہمارے ہاں منہ سے یا قیوم تیزی سے پڑھے جا رہے ہیں, دھیان نہیں ہے. کیا مطلب ہے؟ میں کہتا ہوں کہ جب آپ ایک دفعہ یا حیو کہیں تو ذہن آپ کس طرف جائے کہ میرے اندر دل دھڑک رہا ہے. یہ کون دھڑکا رہا ہے؟ کیا آپ دھڑکا رہے ہیں؟ اللہ کی صفت حیات دھڑکن بن گئی. یہ آپ کا سانس چل رہا ہے, آپ سانس لے رہے ہیں. جب آپ سانس لیتے ہیں تو یہ صفت حیات کی وجہ سے کیا, اب اس کا مظاہرہ کیسے ہو رہا ہے کہ ڈایافرام حرکت کر رہا ہے, نتیجہ ہوا آپ کے اندر آ رہی ہے, کھینچ رہی ہے. اب اس کا قیام کیا ہے کہ آپ اسے ایکہیل کرتے ہیں اور پھر دوبارہ کھینچتے ہیں. جہاں یہ دوبارہ ہونا بند ہو جاتا ہے کیا ہو جاتا ہے, ہم ڈیڈ باڈی ہو جاتے ہیں. دل کی دھڑکن ایک چلی ٹھپ لب ڈھب لب ڈھب, اب وہ ایک دفعہ لب کر کے ڈھب نہ کرے کیا ہوگا؟ اس کو قیام نہیں رہے گا. اب صفت حیات اور صفت قیام, یہ دو صفات بنیاد ہیں ہماری زندگی کی, کیونکہ اگر یہ دو کام نہ ہو, سانس نہ چل رہا ہو, دل نہ حرکت کر رہا ہو, تو باقی گردے پھیپھڑے تلی اور پینکریس وغیرہ کام کریں گے, میدا کام کرے گا, آنتیں کام کریں گی, آنکھیں کام کریں گی
نہیں کریں گی.
یہ ساری چیزیں اس مین صفت حیات سے جڑی ہوئی ہیں. جب ہم اس صفت حیات کو فیل کرنے کے عادی ہوتے جائیں, اتنا اس کو محسوس کریں, یہ ہے یا حیو یا قیوم بار 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 کروانے کا مقصد, کہ آپ کا احساس اندر کی طرف رہے. ٹھیک ہو گیا؟
سر ایک اور سوال ہے, تو کل اور توکل اور استغنا میں کیا فرق ہے؟
میں نے حضور مرشد کریم سے یہ سوال یوں پوچھا تھا, میں اس پہ سوچتا رہا, میرے ذہن میں ایک مثال آئی کہ یہ جب کسان کھیت میں بیج ڈالتا ہے تو کیا کرتا ہے, ایسے مٹھی بھرتا ہے اپنی جھولی میں رکھی گندم کا زمین میں پھینک دیتا ہے. تو میں نے سوچا کہ بھئی یہ استغنا ہے, یعنی وہ اللہ کے بھروسے پہ ہے کہ بھئی اس نے, دیکھے نا ویسے کسی چیز کو مٹی میں پھینک دے تو گل سڑ جاتی ہے, لیکن وہ کیا کرتا ہے جب مٹی میں پھینکتا ہے تو وہ اس امید پہ پھینکتا ہے کہ یہ اگے گی. خیر جی, میں اپنے جمع تفریقیں کر کے لڑا کے ایک حساب بنا کے تو ابا کے پاس گیا اور ان کے پاس بیٹھ کے, یہ لاہور مراقبہ ہال کی بات, وہاں بیٹھے تھے ابا چارپائی پہ, تو میں پاس گیا, میں نے کہا حضور یہ جو کسان کا یہ عمل ہے کیا یہ استغنا ہے؟ تو حضور نے کہا نہیں. تو میں نے سوالیہ انداز میں دیکھا کہ جی تو پھر یہ کیا ہے؟ ابا نے کہا یہ تو توکل ہوا. تو میں نے کہا جی اس کا کیا مطلب ہے, توکل اور استغنا میں کیا فرق ہے؟ ابا نے کہا بھائی اس نے اللہ کے بھروسے پہ گندم پھینکی, بیج پھینکا, اللہ پہ بھروسہ یہ توکل ہے. اب اللہ چاہے کرے چاہے نہ کرے یہ استغنا. میں نے حضور مرشد کریم کا آپ کو ایک جملہ سنا دیا, اب آپ اس کی گہرائی میں اترتے جائیں, اللہ چاہے کرے چاہے نہ کرے, اگر آپ کا ذہن اس نقطے پہ آ گیا تو آپ کو استغنا حاصل ہو گیا. استغنا کیا ہوا؟ آپ نے درو دیس تو خود کو اللہ پہ چھوڑ دیا. یہی قرآن نے کہا ماں تشاؤنا الا ان یشاء اللہ, مت چاہو سوائے اس کے جو اللہ چاہتا ہے. اب اللہ جو چاہتا ہے ہم آگے سے دعائیں کرتے ہیں یہ نہ کر, ہم کہتے ہیں یہ نہیں کرنا. استغنا کا سمجھ آ گیا بھائی, اللہ چاہے کرے چاہے نہ کرے, یعنی آپ نے توکل کیا تو اس کا مطلب اللہ پہ بھروسے پہ بیٹھے ہوئے, اور اگر آپ کا یہ بھروسہ ہٹ جائے, کیوں ہٹ جائے سوال پوچھیں کہ یہ ہم اللہ پہ بھروسہ نہ کریں. اب جب آپ کا ذہن اس درجے پہ پہنچ جائے کہ میں اللہ کا بندہ ہوں یا اللہ کی بندی ہوں, بھئی اللہ نے مجھ سے جس طرح سے کام لینا ہے وہ خود لے لے گا, مجھے کوئی چنتا کرنے کی ضرورت نہیں ہے, تو آپ کا دھیان آسروں سے ہٹ گیا. آسروں سے ہٹ گیا, جب یہ آسرے ہٹتے ہٹتے اتنے بڑھ جائے, یہ عادت اتنی پختہ ہو جائے کہ آپ کو اللہ پہ بھی آسرا نہ رہے, تو استغنا پیدا ہو گیا. یعنی آپ کام کریں گے نتائج اللہ پہ چھوڑ دیں گے. کیا یہ ضابطے میں لکھا ہے؟ یعنی ہمارے سلسلے کے قواعد و ضوابط لکھتے, محنت جدوجہد پوری کریں نتیجہ اللہ پہ چھوڑ دیں, یہ اس کی ڈیفینیشن ہے استغنا سے. یہ بہت بنیادی سوال تھا, بہت ضروری بات ہے, اس کو سمجھنا اور پھر اس کو پریکٹس کرنا یہ ہمارے لیے لازم ہے, کیونکہ یہ میں نے آپ کو دیکھے کتنے ریفرنسز دیے, قرآن کا بھی دیا, سلسلے کے اغراض و مقاصد سوری قواعد و ضوابط کا بھی دیا. تو یہ اپروچ ہمارے اندر پختہ ہونی چاہیے کہ ہمیں درو دس اللہ پہ چھوڑ دینا ہے, وہ چاہے کرے چاہے نہ کرے, ہم دونوں صورتوں میں راضی ہیں. یہ ہے اللہ کا استغنا. اسی ایسا جب ذہن حاصل ہو جاتا ہے تو اللہ کیا کہتا ہے, یا تو نفس مطمئن ارجیلا رب کا راضیۃ المرضیۃ. کیا مطلب؟ تو اپنے رب کی طرف رجوع کر اس طرح کہ تو اس سے راضی ہو اور وہ تجھ سے راضی ہو. یہ ہے استغنا. ہم راضی نہیں اللہ سے, ہمارے پاس شکوے ہی پڑے, یہ کیوں کر دیا اور یہ کیوں نہیں کیا. ایسا ذہن جو ہے وہ ظاہر ہے پھر الجھتا بہت ہے. ٹھیک ہو گیا جی. ماشاء اللہ نے کرم کیا جی. میں نے تو آپ کو اپنے مرشد کی بات سنا دی, وضاحت تو انہوں نے کی جی. جناب علی اور کوئی سوال؟
دیکھنے کی طرزیں بتائی جاتی ہیں جو تجھے براہ راست نکاح اور ابھی جو اس دفعہ کا ہوا ہے
جی جی
کی بات, اس کے اندر وہ کہا گیا کہ یہ جو ابھی ہمیں جو سب سامنے نظر آ رہا ہے یہ سارا شعور ہے
جی ہاں,
اور اندر دیکھنے لا شعور ہے
جی ہاں,
اور سامنے دیکھنے سے ذہن مجبور ہوتا ہے یہ بد نظری ہے.
جی جی
ماحول کا اثر دینا, کیا یہ اس چیز کو بد نظری کہا گیا ہے؟
بالکل
مجھے جو سمجھ آئے گی
بالکل صحیح سمجھ آئے گا. ماحول کا اثر لے گا باہر دیکھنا. دیکھیں نظر کے دو زاویے ہیں, اور یہ بات لوح قلم میں حضور قلندر بابا علیا نے بڑی فصاحت سے بڑی وضاحت سے بیان کی. ایک جو ہے کہ ہم سمجھتے ہیں کہ ہم باہر دیکھ رہے ہیں, اب ہم باہر دیکھ رہے ہیں, باہر کی چیزیں ہمیں دکھ رہی ہیں, لیکن ہم سمجھتے بھی یہ ہیں کہ ہم باہر دیکھ رہے ہیں. مثلا آپ سامنے اپنا یہ موبائل دیکھ رہے ہیں اور سمجھ رہی ہیں کہ یہ باہر پڑا ہوا ہے. ٹھیک ہے, یہ ہمارے نظر کا ایک انداز ہے, لیکن اگر آپ اسے حقیقت کی نظر سے دیکھیں, یعنی راست طرز نظر سے دیکھیں, براہ راست دیکھنے کا انداز اپنا لیں, تو آپ کیا دیکھیں گے کہ دراصل موبائل کا عکس میرے آنکھوں کے ذریعے میرے دماغ کی سکرین پر بن رہا ہے, اور میرا ذہن اس سکرین پہ یہ عکس دیکھ رہا ہے. تو یہ ہے راست نظر, یہ ہے راست نظر. اب دیکھیں نا کتنی آسان بات ہو گئی. جب ہم باہر دیکھ رہے ہیں تو سمجھ رہے ہیں چیزیں باہر ہیں, یہ باہر جو ہے یہ شعور ہے, یہ شعور ہمیں باہر دکھا رہا ہے نا. اصل میں کیا ہے, ان چیزوں کا ریفلیکشن میرے دماغ کی سکرین پہ بن رہا ہے, میں وہاں دیکھ رہا ہوں. اب اس کی دلیل کیا ہے؟ دلیل یہ ہے کہ جب میری آنکھیں بند ہوتی ہیں, جب میں سویا ہوتا ہوں تو میں خواب دیکھ رہا ہوں, تو تب میں کون سی چیزیں دیکھ رہا ہوں, کن چیزوں کا عکس پڑ رہا ہے, کہاں پہ ہیں باہر, ساری چیزیں تو میرے اندر ہیں. انہی کا عکس جب میرے دماغ کی سکرین پہ طلوع ہوتا ہے اور میرا دماغ ان عکسوں کو دیکھتا ہے, ان ریفلیکشنز کو دیکھتا ہے, ان سے خوشی محسوس کرتا ہے, لذت محسوس کرتا ہے, یا دکھ محسوس کرتا ہے, یا جو بھی کیفیت بنتی ہے وہ میرے ذہن کی ساخت کے مطابق بنتی ہے, تو میں اس وقت کہاں دیکھ رہا ہوتا ہوں, باہر دیکھ رہا ہوتا ہوں یا براہ راست نظر سے کام لے رہا ہوں. اب چونکہ یہ براہ راست نظر سے کام لینا غیر ارادی, غیر اختیاری اور غیر شعوری ہے, ہم اس کو مانتے ہی نہیں. ہماری توجہ جاتی ہی نہیں کہ اصل دیکھنا تو یہ ہے. جب ہم خواب کے حواس میں آنکھیں نیچ کے ایسے بھینچ کے جاگتے ہوئے خواب کے حواس میں چیزیں دیکھتے ہیں تو آنکھیں تو بھیچی ہوئی ہیں, تو کہاں سے چیزیں دکھ رہی ہیں؟ ساری چیزوں کے ریفلیکشن ہمارے اندر آلریڈی انکارپوریٹڈ ہیں. وہ وہاں سے جب ہمارا دھیان اس طرف جاتا ہے تو اس کی ریفلیکشن ہمارے ذہن کے اندر کی سکرین پر ابھرتی ہے, اور ہمارا ذہن اس سکرین کو دیکھتا ہے. اس کو لاشعور میں دیکھنا کہتے ہیں. یہ واضح ہو گیا کہ راست دیکھنا کیا ہے, کہ جب آپ کو یہ احساس ہو کہ میں اپنے دماغ کی سکرین سے دیکھ رہی ہوں, اور جب آپ کو یہ احساس ہو کہ نہیں میں چیزوں کو باہر دیکھ رہی ہوں، یہ بالواسطہ ہو گئی، یہ انڈائریکٹ ہو گئی، اور لہذا کیا ہوا، یہ فکشن ہو گیا. کیونکہ ہم اصل میں ریالٹی کو تو نہیں دیکھ رہے، ہم تو ان کے عکس کو دیکھ رہے ہیں، تو یہ الوژن نہ ہوا. اب سمجھ آیا ابا کیوں اسے بار بار الوژن کہتے ہیں؟ کیونکہ چیز باہر پڑی ہے لیکن میں اصل میں کہاں دیکھ رہا ہوں، میں اصل میں اس کا ریفلیکشن اپنے انر میں اپنے دماغ کی سکرین پہ دیکھ رہا ہوں. اور حالت یہ ہے کہ جی میں آنکھ بند کرتا ہوں وہ چیز غائب ہو جاتی ہے، تو کیا مطلب ہوا، فکشن ہوا کہ نہ ہوا؟ اب اگر آپ اندر کی آنکھ سے اپنے ذہن کی سکرین پہ دیکھ رہے ہیں تو باہر کی آنکھ بند بھی ہو تو وہ پھر بھی دکھتی ہے. تو حقیقت کیا ہوئی، جو چیز دکھتی ہے
اندر کی آنکھ.
ہاں اب واضح ہو گیا
جی سر. اچھا ایک سوال تھا کہ سر یہ جو چیزیں ہمیں دیکھ رہی ہیں، ہم بھی تو ان کو دیکھ رہے ہیں، اصل میں یہ چیزیں بھی ہمیں دیکھ رہی ہیں.
بالکل ٹھیک کہا، بالکل جیسے چیزوں کا عکس آپ کے اندر بن رہا ہے، اسی طرح آپ کا عکس ان چیزوں کے اندر بن رہا ہے. بڑی سمپل سی مثال ہے، آپ آئینے کے سامنے کھڑے ہو جائیں، آئینہ آپ کو دیکھ رہا ہے، وہ کیا دیکھ رہا ہے، آپ کا پورا وجود اس کو دکھ رہا ہے، وہ آپ کے اپنے دیکھنے کو آپ کو دکھا رہا ہے کہ مجھے تم ایسے دکھ رہے. بس اس کو کہتے ہیں بکری کے دیکھنے کو دیکھنا، اس کو کہتے ہیں آئینے کے دیکھنے کو دیکھنا. یعنی ہم جس چیز کو دیکھتے ہیں اس کا تصور ہمارے ذہن میں بنتا ہے، اسی طرح جس چیز کو ہم دیکھ رہے ہیں اس کے تصورات ہمارے اندر منتقل ہو رہے ہیں. بکری کے تصورات کیا ہیں، کہ اس کے دو سینگ ہیں، تو اس کی تھوتنی ہے، تو اس کی داڑھی ہے، تو اس کے چار پاؤں ہیں وغیرہ، دم ہے. جب ہم کسی اور چیز کو دیکھتے ہیں تو اس کے تصورات، اب آپ دیکھیں نا، کسی آپ بندے کو دیکھتے ہیں تو، اب آپ رضوان کو دیکھتے ہیں تو رضوان صاحب کے تصورات آپ کے ذہن میں آتے ہیں، آپ کہتے ہیں یہ رضوان ہے، آپ نے ٹائٹل رکھا ہوا اس کا.
بالکل سر، ایسا ہی ہے. اللہ کی نگاہ جو ہے وہ سامنے نظر آ رہی ہے، ساری یہ سب اللہ کی نگاہیں کام کر رہی ہے. مجھے سمجھ نہیں آ رہی
کہ
اللہ چاہ رہا ہے
تو
نظر آ رہا ہے.
جی ظاہر اللہ نے بصارت دی ہے، اللہ چاہ رہا ہے کہ آپ دیکھیں. اب دیکھنے کی آگے حضور قلندر بابا علیہ نے دو طرزیں بتا دی آپ کو، کہ آپ کیسے دیکھیں گے، اب بالواسطہ نظر سے کام لیں گے یا براہ راست نظر سے کام لیں گے. اگر آپ راست نظر سے ڈائریکٹ اپروچ کے ساتھ اس کو دیکھیں گے تو آپ آئینے کے سامنے کھڑے جب ہو کے اپنا عکس دیکھ رہے ہیں تو آپ کو پتا ہے کہ آئینہ میرے دیکھنے کو مجھے دیکھ کر مجھے دکھا رہا ہے. اصل میں یہ ایک فریم آف مائنڈ بنانا ہے. کیا بنانا ہے، ایک فریم آف مائنڈ بنانا ہے کہ میں ہر وقت اس طرف متوجہ رہوں کہ بظاہر میری آنکھیں کھلی ہیں، مجھے ان چیزوں کے عکس دکھ رہے ہیں، اور میں ان کو اپنے ذہن کی سکرین پہ دیکھ رہا ہوں. جب یہ اپروچ رفتہ رفتہ مستحکم ہوتی جائے گی تو کیا ہوگا، کہ میں چیزوں سے بے نیاز ہو کے اپنے ذہن کی سکرین پہ نظر جمانا سیکھ جاؤں گا. یہ ہے اللہ کی نظر.
ابھی ایسی بات ہوئی تو اس میں سر یہ کہتے کہ سب اللہ کی نظر
ہے. اللہ کی صفت بصارت ہے نا، دیکھیں اللہ بصیر ہے، اللہ بصیر ہے، تو اس کی صفت بصارت کا ہمارے اندر عکس جلوہ افروز ہے، نتیجہ کہ ہم اس کی بصارت سے دیکھ رہے ہیں، لیکن سمجھتے ہیں کہ میں دیکھ رہا ہوں. جب یہ سمجھ ٹوٹ جائے کہ میں دیکھ رہا ہوں، اور آپ کو یہ سمجھ آئے کہ نہیں بھائی میں اللہ کی دی ہوئی صفت بصارت کے اس عکس کی وجہ سے دیکھ رہا ہوں جو میرے اندر اللہ نے متحرک کی ہے، بس आपका शुक्रिया कि आपने इतना कीमती सवाल पूछा जी, बहुत अच्छा लगा जी। जनाब काफी है, और किसी का कोई सवाल है या अल्लाह हाफिज कहें? जी जी इरशाद फरमाइए।
जैसे अभी नजर की बात है, तो अब जैसे एग्जांपल अगर हम लोग कोई चीज देखते हैं, मतलब हमें किसी चीज को जैसे रिपर्स करें, मैंने अभी अपना ही घर देखा हुआ है, सही है, मेरी आंखों ने इसको कैप्चर कर लिया। अब मैं 10 साल बाद भी कहीं जाऊंगी तो मेरे जहन में उसकी तस्वीर होगी, भले मेरी आंखें बंद हो खुली हो, लेकिन उसको देखने चीज को रिकॉल करने के लिए भी आपको उसको एक दफा देखना तो पड़ता है ना, मतलब आपको कैप्चर करना पड़ता है। अब जो जगह जैसे मैंने कभी नहीं देखी है, तो उस जगह को मैं अपनी, मतलब जैसे ये हमारी कमजोरी हुई कि हमारी बातों में कमजोर है कि हम नहीं देख पाते उस चीज को, तो ये सर हमारी कमजोरी है ना।
इसमें दो बातें, एक तो कमजोरी है, दूसरे याददाश्त। असल कहानी क्या है कि हमारे अंदर, सुन लो ना, हमारे अंदर सारी चीजों का अक्स मौजूद है, रिकॉर्ड मौजूद है। हमें अगर ये समझ आ जाए तो हम अंदर की आंख से काम लेना सीख जाए, तो अनदेखी चीजें भी हमारे अंदर मौजूद हैं जिन्हें हमने कभी नहीं देखा हुआ। जब हम दुनियावी शऊर में आते हैं तो एक एक चीज हमें दिखाई देती है, तो वो हमारी याददाश्त में आती चली जाती है। यानी इनर का जो रिकॉर्ड है उसकी तस्दीक होती जाती है, इसको हम याददाश्त कहते हैं। याददाश्त इससे बड़ी चीज है, वो फिर जब हायर लेवल पे आदमी पहुंच जाता है तो उसको ये जुमला मैंने अर्ज कर दिया, सारी चीजों का रिकॉर्ड हमारे अंदर है। जब हमें अपने इनर की आंख से काम लेना आ जाएगा तो फिर हम इस याददाश्त को भी पढ़ सकते हैं। इसमें लाखों साल पुरानी, अब मतलब बाज लोग ख्वाब देखते हैं कि जी मैंने हजूर अलैहिस्सलाम को देखा। अब देखा तो किसी ने नहीं, लेकिन उन्हें कहां से नजर आ गया? ख्वाब में आप कहते हैं जी मैं लाल शाहबाज कलंदर से मिला। आपने ऐसे लोगों से ख्वाब सुना है ना, इस तरह की बातें सुनी तो होंगी ना, कि अनदेखे लोगों को वो कैसे रिकॉग्नाइज कर रहे हैं। तो ये वो सलाहियत है जो रोया की सलाहियत कहलाती है, और इसका इस्तेमाल अभी तो हम बेसिक कॉन्सेप्ट ही नहीं हमारे क्लियर हो रहे ना। आज बात हुई, ये नाहिद ने जो सवाल पूछा बहुत कीमती सवाल है कि हम आंख नजर से काम कैसे लें, तो वो मैंने अर्ज किया कि अंदर की आंख। ठीक हो गया, बस इतनी ही बात याद रख ले, समझ इस पे गौर कीजिएगा कि जब सारा रिकॉर्ड कायनाती फिल्म आपके अंदर मौजूद है, वो माइक्रो फिल्म की सूरत में, हम उसको फोकस अभी नहीं करना सीख रहे ना, अभी हमें अपनी दुनियावी धंधों से ही फुर्सत नहीं है। तो जब फुर्सत होगी तो फिर जब उस पर फोकस करेंगे तो आप अनदेखी चीजों को भी देख सकेंगे। ये जो शोभाबाजियां लोगों ने मचाई हुई है वो इसी का तो फायदा उठाते हैं, लोगों की इस कमजोरी का, कि वो नहीं देख सकते तो वो कह देते हैं मैंने देखा है, लिहाजा वो ऐसा हो जाता है। ठीक हो गया जी,
चलिए
बहुत शुक्रिया, खुश रहें, अल्लाह हाफिज़।